अस्सलामुअलैकुम बिस्मिल्लाहिर्रहमानिर्रहीम अस्सलाम अलैकुम वरहमतुल्लाहि वबरकातुहू। कैसे हैं आप लोग? अल्लाह ताला से दुआ है कि एक एक चीज़ हमारे दिलों में उतार दे। आइए शुरू करते हैं अगला सेशन सही बुखारी का। नहमदुहू व नुसल्ली अला रसूलिल करीम अम्मा बादु। फ़ाऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। रब्बि श्रहली सद्री व यस्सिरली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। रब्बि यस्सिर वला तुयस्सिर व तमिम बिल खैर। अल्लाह ताला की तौफीक और उसकी रहमत से सही बुखारी में हम किताबुल आज़ान की कंटिन्यूशन करेंगे। हम देख रहे थे कि आज़ान के नाते से कई मुख्तलिफ़ मसाइल जो आम तौर पर हमारी निगाह से नहीं गुज़रते, हमने उसको भी देखा। और ख़ास तौर पे इमाम का सफ़ों को दुरुस्त करना, फिर उसका पीछे की तरफ मुड़कर देखना, ये सारी चीज़ें जो हैं हमने इसमें सीखी। आज हम शुरू करेंगे हदीस नंबर 423, 423 से। बाब है इज़ा कान बैनल इमामी व बैनल कौमी हाइतुन औ सतरुन। जब इमाम और मुक्तदियों के दरमियान कोई पर्दा या दीवार हायल हो तो क्या नमाज हो जाती है? क्या इसके लिए किसी और चीज़ की यानी ज़रूरत पड़ती है या क्या है? अनायशत रदी अल्लाहु अन्हा कालत कान रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम युसल्ली मिनल लैली फ़ी हुजरतिही। हज़रत आयशा से रिवायत है कि उन्होंने फरमाया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज़े तहज्जुद अपने हुजरे में पढ़ा करते थे। क्यों पढ़ते थे? व जिदारुल हुजरति कसीर, चूँकि हुजरे की दीवारें पस्त थी यानी बाहर से भी नज़र आता था कसीर कसर से। फौरन नासु शख्स नबी ही सल्लल्लाहु अलैहि वसल्लम, इसलिए लोगों ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत को देख लिया। फ़काम उनासु युसल्लू नबी सलाती ही, कुछ लोग नमाज की इक्तदा करने के लिए आपके साथ खड़े हो गए, यानी आप अपने घर में रात को हुजरे में तहज्जुद पढ़ रहे थे और कुछ लोग आपके पीछे तहज्जुद के लिए जमात में खड़े हो गए, जैसे कि तरावी में हम लोग खड़े होते हैं। फ़स बहू फतहत दसु बिज़ालिक, फिर सुबह को उन्होंने एक दूसरे से इसका ज़िक्र किया, बातों में बात निकली, बता दिया। फ़काम लैलत सानिया, फिर उसके बाद आप जब दूसरी रात के लिए खड़े हुए, फ़काम माहुन्नास युसल्लून बिसलातिही, तो कुछ लोग आपकी इक्तदा में इस रात में भी खड़े हो गए। सनाउ ज़ालिक लैलतैनि औ सलासन, उन्होंने किया ये सब कुछ दो या तीन रातों में, यानी दो या तीन रातों में यही होता गया। हत्ता इज़ा कान बादा ज़ालिका, हत्ता कि इसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया? जलस रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम, बैठ गए नबी सल्लल्लाहु अलैहि वसल्लम, फलम यखरुज, फिर ना निकले नमाज के लिए। फलम असबह ज़िक्र ज़ालिक नासु, यानी आपने दो रातों तक तो ऐसे किया, यानी आपने लोगों के साथ तरावी पढ़ी या तहज्जुद पढ़ी और तीसरी रात में आप नहीं निकले बाहर, और इसके बाद क्या हुआ? ज़िक्र ज़ालिक नासु फ़क़ाला, फिर लोगों ने इसका आपके साथ जिक्र किया अगले दिन कि आपने आज रात को क्यों नहीं ऐसे किया, तो आपने फरमाया इन्नी खशीतु अन तुक्तबु अलैकुम सलातुल लैल, मुझे इस बात का डर हुआ कि कहीं इसके लाजिम पकड़ने से तहज्जुद की नमाज तुम पर फ़र्ज ना कर दी जाए। अब इसमें देखिए मसला तो वो है तरावी का, और असल में यहाँ तो नहीं पता चल रहा, लेकिन असल में ये तहज्जुद की बात है तरावी के लिए जो रमज़ान की तीन रातें थी। लेकिन यहाँ बात देखिए कि नबी सल्लम अपने हुजरे में थे, बीच में सहाबत के और आपके दीवार थी, ठीक है, ऊपर से सर दिख सकता है, ऊपर का धड़ दिख सकता है, तो इससे क्या बात पता चली कि इमाम और मुक्तदी के दरमियान अगर कोई रास्ता या दीवार हो तो उसकी इक्तदा की जा सकती है। शर्त यह कि इमाम की तकबीर खुद सुने या कोई दूसरा सुनवा दे। जैसा कि आप देखिए कि औरतों के हिस्से में होता है ना, इमाम साहब नमाज़ पढ़ाते हैं तो उस वक्त अक्सर मस्जिदों में औरतों को नज़र नहीं आता, लेकिन स्पीकर के और माइक के सिस्टम से फिर आवाज़ को उन तक पहुंचा दिया जाता है, तो इस तरह जायज़ है। नमाज़े तहज्जुद यानी रात की नमाज के बारे में देखेंगे। सलातल लैल वही फ़िल हदीस मिन रवायत ज़ैद इब्न साबित रदी अल्लाहु अन्हु ज़ियादतन अन्नहु क़ाल क़द अरफ़्तुल्लज़ी रअयतु मिन सनीइकुम फ़सल्लु अय्युहन्नासु फ़ी बुयूतिकुम फ़इन अफ़ज़लस्सलाति सलातुल मरई फ़ी बैतिही इल्लल मक़तूबा। हज़रत ज़ैद बिन साबित से एक रिवायत है, पीछे रिवायत गुजर चुकी, यहाँ थोड़ा सा उसका इजाफा बयान किया गया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुमने जो कुछ भी किया है मैंने देखा है और समझ लिया कि तुमको इबादत का शौक़ है, اے لوگو، تم اپنے گھروں میں نماز پڑھو، کیونکہ آدمی کی بہتر نماز وہی ہے جو اس کے گھر میں پڑھی جائے، یعنی جو نماز وہ اپنے گھر میں پڑھے گا، اور مگر فرض نماز جسے کہ مسجد میں پڑھنا ضروری ہے۔ تو یہاں آپ دیکھیے کہ نفل نمازیں چاہے عورت کی ہوں یا مرد کی ہوں، یہ گھر میں پڑھنی بہتر ہوتی ہے، کیونکہ اس سے ریاکاری نہیں ہوگی، نمائش نہیں ہوگی، اور پھر تیسرے اس کا فائدہ ہے کہ گھر میں بھی تو برکتیں اتریں گی، رحمت آئے گی، گھر سے شیطان بھاگے گا۔ ایک اور فائدہ بھی اس کا نوٹ کر لیں کہ گھر میں بچے جب ماں باپ کو یا خاص طور پہ باپ کو عبادت کرتا دیکھیں گے تو ان کے ذہن میں تصور بنے گا کہ ہمارے باپ نماز پڑھتے ہیں، ورنہ اکثر بچے تو یہ کہہ دیتے ہیں ہمارے ابو تو کبھی نماز پڑھتے ہی نہیں ہیں، تو بچوں کو بھی بات سمجھ آ جائے گی۔ پھر اگلی حدیث، تکبیر تحریمہ میں آغاز نماز کے ساتھ ہی دونوں ہاتھوں کو بلند کرنا، جس کو ہماری اصطلاح میں رفع الیدین کہتے ہیں، یعنی رفع الیدین فی التکبیرۃ الاولی مع الافتتاح سواء۔ رفع کہتے ہیں اونچا کرنا، رفیع الدرجات اللہ تعالیٰ کی صفت ہے، یدین ید سے تثنیہ ہے، فی التکبیرۃ اللہ اکبر کہنا، یعنی تکبیر تحریمہ میں ہم جب نماز پڑھتے ہیں تو ہاتھ اونچا کرتے ہیں، اس کے بارے میں بات ہے۔ عن عبد اللہ ابن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم کان یرفع یدیہ خضو منکبیہ، روایت کرتے ہیں ابن عمر نبی صلی اللہ علیہ وسلم سے کہ جب آپ نماز شروع کرتے اور جب رکوع کے لیے اللہ اکبر کہتے تو اپنے دونوں ہاتھ کندھوں کے برابر اٹھاتے ہیں، اور اس کے بعد وَإِذَا كَبَّرَ لِلرُّكُوعِ وَإِذَا رَفَعَ رَأْسَهُ مِنَ الرُّكُوعِ، اور جب رکوع سے سر اٹھاتے تب بھی اپنے دونوں ہاتھ اٹھاتے، اور پھر جب اس کے بعد تیسرا مقام کیا دیکھیے گا، سب سے پہلے نماز کے شروع میں تکبیر تحریمہ کے وقت، پھر رکوع میں جاتے ہوئے، اور تیسرا کیا ہے کہ وَإِذَا رَفَعَ رَأْسَهُ مِنَ الرُّكُوعِ رَفَعَهُمَا كَذَلِكَ إِذًا، اور اس کے بعد پھر وَقَالَ سَمِعَ اللَّهُ لِمَنْ حَمِدًا، اور سَمِعَ اللَّهُ لِمَنْ حَمِدَ رَبَّنَا وَلَكَ الْحَمْدُ کہتے، لیکن وَكَانَ لَا يَفْعَلُ ذَلِكَ فِي السُّجُودِ، مگر سجدوں میں یہ عمل نہ کرتے۔ اب آپ دیکھیے کہ جب صحابہ کرام نے اتنی بات نوٹ کر لی تو کیا وہ اگلی بات نوٹ نہیں کر سکتے تھے؟ وہ بھی کر سکتے تھے نا، تو کیا پتہ چلا کہ صحابہ کرام نبی صلی اللہ علیہ وسلم کے ایکشنز کو اتنے غور سے دیکھتے تھے کہ جہاں اپنے ہاتھ اٹھائے صحابہ بھی ہاتھ اٹھا دیتے تھے، جہاں ہاتھ نہیں اٹھائے نہیں اٹھائے۔ تو تکبیر تحریمہ کے وقت رکوع میں جاتے اور سر اٹھاتے وقت، اور اسی طرح سے ایک چیز جو ہمارے کلچر میں کامن نہیں ہے وہ کیا ہے کہ چار رکعت نماز ادا کرتے ہوئے یا تین رکعت نماز جیسے کہ مغرب میں ہوتی ہے، جب تیسری رکعت کے لیے اٹھتے ہیں اس وقت بھی دونوں ہاتھوں کو کندھوں یا کانوں تک اٹھانا نبی صلی اللہ علیہ وسلم سے ثابت ہے، اور اس عمل کو رفع الیدین کہتے ہیں۔ اب یہ کیوں کیا جاتا ہے، اس کے بارے میں امام شافعی کہتے ہیں کہ اللہ تعالیٰ کی عظمت کا اظہار ہے اور نبی صلی اللہ علیہ وسلم کی سنت کا اتباع ہے، یعنی اللہ اکبر کہیں گے، ہاتھ اوپر کریں گے تو انسان اپنے آپ کو چھوٹا محسوس کرے گا نا، اور دوسری بات ہے کہ نبی صلی اللہ علیہ وسلم کی سنت ہے۔ پھر تکبیر تحریمہ کے وقت رفع الیدین پر تمام امت کا اجماع بھی ہے، یعنی سب کرتے بھی تھے، اور باقی مقامات جو ہیں تین رفع الیدین کرنے کے، یعنی رکوع میں جاتے ہوئے، رکوع سے اٹھتے ہوئے، اور تیسری رکعت میں اٹھتے ہوئے، اس پر بھی اہل کوفہ کے علاوہ تمام علماء امت کا اتفاق ہے۔ نبی صلی اللہ علیہ وسلم نے عمر بھر اس سنت پر عمل کیا، اور یہ ایک ایسی سنت ہے جس کو متواتر کہیں گے، یعنی یہ سنت متواترہ ہے جسے عشرہ مبشرہ کے علاوہ دیگر صحابہ کرام بھی بیان کرتے ہیں اور اس پر عمل کرتے ہیں۔ تو گویا کہ آج ہمارے سامنے یہ حدیث ہے، اب ہم اس حدیث کو مان رہے ہیں، بخاری میں پڑھ رہے ہیں، تو پھر ہمارا اس پر ایمان ہونا چاہیے۔ تو تم سب کے لیے کیا لازم ہے کہ رکوع میں جاتے اور سر اٹھاتے وقت اللہ کی عظمت کا اظہار کرتے ہوئے رفع الیدین کریں؟ اور امام بخاری نے اس پر ایک رسالہ بھی لکھا ہے، اگر آپ میں سے کسی کو بھی موقع ملے تو آپ لوگ ضرور اس سے فائدہ اٹھا سکتے ہیں کہ اس میں کتنی ڈیٹیل سے اس موضوع پر بات ہوئی، عون الباری میں اس کا آپ کو حوالہ، یہ جلد نمبر 1 ہے اور 760 نمبر پیج کا ہے، لہٰذا اس کو پڑھنے کی ضرورت ہے، اور بظاہر ایک سنت ہے لیکن بعض دفعہ اس کو بنیاد بنا کر مسجدیں تک الگ کر دی جاتی ہیں۔ ہم دعا کرتے ہیں کہ ہمیں حدیث کی روشنی میں نبی صلی اللہ علیہ وسلم کی سنتوں کو سمجھنے کی اللہ تعالیٰ توفیق دے اور فرقہ واریت سے بچا دے۔ اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ حدیث نمبر 426۔ کچھ دعاؤں کا ذکر آ رہا ہے ہماری اگلی حدیث احادیث میں, اور اس میں ہمیں ان شاء اللہ تعالیٰ پتہ چلے گا کہ حدیث پڑھنے کے دوران بہت ساری دعائیں بھی ہمیں اللہ تعالیٰ کے حکم سے یاد ہو جاتی ہیں. ود الید الیمنا علی الیسرا, نماز میں دایاں ہاتھ بائیں ہاتھ پر رکھنا. عن سہل ابن سعد رضی اللہ عنہ قال کان الناس یومرون ان ید الرجل الید الیمنا علی ذراعہ الیسرا فی الصلاۃ. حضرت سہل بن سعد رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ لوگوں کو یہ حکم دیا جاتا تھا کہ نماز میں آدمی اپنا دایاں ہاتھ بائیں ہاتھ کی کلائی پر رکھ لے. تو آپ دیکھیے کہ نماز میں ہاتھ باندھنے کا طریقہ بتایا جا رہا ہے, اور ابن حزیمہ کی روایت میں آتا ہے کہ دونوں ہاتھ سینے پہ باندھے جائیں گے اور دایاں ہاتھ یعنی رائٹ ہینڈ جو ہے وہ اوپر ہوتا ہے بایاں, اور کہاں ہوگا ہاتھ کی کلائی پر, جہاں عموماً گھڑی باندھی جاتی ہے اس جگہ پہ آپ کی دونوں کلائیاں ملیں گی. ہاتھ پہ ہاتھ نہیں رکھنا, اور بالکل دونوں کونیوں کو پکڑنے کی صورت میں ہاتھ جمع بھی نہیں کرنے, اور اسی طرح سے بالکل ناف کے پاس بھی نیچے ہاتھ رکھنے کی بات نہیں ہے. ہاتھ سینے پہ باندھا جائیں گے, یہ عاجزی کی علامت ہوتی ہے, اور نماز میں جو غلط خیالات آتے ہیں بیکار باتیں اس سے بھی دل قابو میں رہتا ہے. قرآن پاک میں ایک جگہ اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کو کہا تھا کہ اپنے سینے پہ ہاتھ رکھو, تو یہ چیز مفسرین کے نزدیک متفق ہے, کسی بھی خوف اور دل کی دھڑکن کی تیزی کے وقت زور سے اپنے ہاتھوں کو سینے پہ رکھا جائے تو اس سے دل قابو میں رہتا ہے. اور ویسے بھی تو قرآن میں آتا ہے نا فصلی لربی کا بنہر, نماز پڑھیے اور اپنے سینے پر ہاتھ باندھیے. جہاں نہر کا معنی قربانی کے لیے آتا ہے تو وہاں سینے پر ہاتھ باندھنے میں بھی آتا ہے, اور آپ دیکھیے دیکھنے میں کتنا پیارا لگتا ہے, ایسے لگتا ہے کہ جیسے ایک عاجز مسکین بندہ اپنے رب کے سامنے کھڑا ہے. تو آج کے بعد آپ اپنے نماز کے پوسچر کو بھی دیکھیں گے, بعض دفعہ ہم کھڑے بھی ہو جاتے ہیں ساری چیزوں میں, لیکن چونکہ وہ دل میں فیلنگس نہیں آ رہی ہوتی تو پھر ہمارے اندر وہ خشوع اور خضوع نظر نہیں آتا. اگلی حدیث دیکھتے ہیں, باب ما یقول بعد تکبیری, نمازی تکبیر تحریمہ کے بعد کیا پڑھے. عن انس رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم و ابا بکر و عمر رضی اللہ عنہما کانوا یفتتحون الصلاۃ, کس سے, الحمد للہ رب العالمین. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم, حضرت ابو بکر صدیق رضی اللہ عنہ اور حضرت عمر رضی اللہ عنہ نماز میں قرأت الحمد للہ رب العالمین سے شروع کرتے تھے. تو کیا پتہ چلا کہ بسم اللہ پڑھی جائے گی, وہ پڑھیں گے لیکن آہستہ پڑھیں گے, کیونکہ سورت فاتحہ کا حصہ ہے بسم اللہ. تو سورت فاتحہ سے شروع کرنے سے یہ مراد نہیں ہے کہ بسم اللہ نہیں ہوگی, دونوں طرح سے پڑھ سکتے ہیں, بسم اللہ اونچی بھی پڑھیں گے آہستہ بھی پڑھ سکتے ہیں, لیکن بالکل نہ پڑھنا یہ درست نہیں ہوگا. اگلی روایت, عن ابی ہریرہ رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم یسکت بین تکبیری وبین القراءتی. حضرت ابو ہریرہ سے روایت ہے, انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم تکبیر تحریمہ یعنی شروع میں جو اللہ اکبر کہا جاتا ہے, اور قرأت, کون سی قرأت, جو کہ سورۃ فاتحہ کی صورت میں ہوتی ہے, اس کے درمیان کچھ سکوت فرماتے تھے, خاموش ہو رہتے تھے. اس کا تخو یعنی خاموشی تھی, فقلتو تو میں نے پوچھا, بی ابی و امی میرے ماں باپ آپ پر قربان, یا رسول اللہ اللہ کے رسول, اس کا تو کا بین تکبیری والقراءتی ما تقولو, آپ خاموش رہتے ہیں تکبیر اور قرأت کے بیچ میں تو آپ کیا پڑھتے ہیں. قال آپ نے فرمایا, اب یہاں سے حدیث کے الفاظ ہیں, اقولو میں کہتا ہوں, یہ ہے وہ خوبصورت دعا جو اکثر ہم لوگ پڑھتے بھی ہیں اور بہت سارے لوگ نہیں بھی پڑھتے, کیا, اللہم باعد بینی و بین خطایا یا کما باعدت بین المشرق والمغرب, اے اللہ مجھ سے میرے گناہ اتنے دور کر دے جتنا تو نے مشرق اور مغرب میں فاصلہ رکھا. اللہم نقنی من الخطایا کما ینقی الثوب الابیض من الدنس, اور اللہ مجھے گناہوں سے ایسا پاک کر دے جیسے سفید کپڑا میل کچیل سے پاک ہوتا ہے. اللہم اغسل خطایا یا بالماء والثلج والبرد, یا اللہ میرے گناہ پانی برف اور اولوں سے دھو دے. اس کو دعائے استفتاح کہتے ہیں, فتح کرنے والی یعنی افتتاح کے موقع پہ پڑھی جانے والی دعا, یعنی نماز کے آغاز میں. تھوڑے بہت لفظوں کے فرق سے اور بھی دعائیں ہیں لیکن یہ الفاظ بہترین ہیں, اور اسی طرح اس کی جگہ سبحانک اللہم و بحمدی کا جو اکثر لوگ پڑھتے ہیں وہ بھی پڑھ سکتے ہیں. اور یہاں سے یہ پتہ چلا کہ اس دعا کو آہستہ پڑھیں گے, اونچی اگر آپ پڑھ رہے ہوتے تو پھر ابو ہریرہ آپ سے کیوں پوچھتے, یعنی پھر ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو پوچھنے کی ضرورت نہ پڑتی. پھر اسی طرح یہ پتہ چلا کہ خاموشی, اس کو اسکات کہتے ہیں, اور आहिस्ता किरत करना दोनों में फ़र्क नहीं है, यानी बिल्कुल खामोश रहना या आहिस्ता किरत करना, ये दो मुख्तलिफ चीज़ें हैं। ठीक है, फिर आगे देखते हैं अनस्मा बिन अबी बकर रदी अल्लाह अन्हुमा हदीसुल कुसूफ़ वक़्त तकद्दम। हज़रत अस्मा बिन अबी बकर की एक हदीस पीछे 86 नंबर की गुजर चुकी है जो सलातुल कुसूफ की थी। वफ़ी खाज़ रिवायत क़ालत क़ाला, अब उसी रिवायत में कुछ और बातें हैं हज़रत अस्मा से जो रिवायत है। काला फरमाया का दनत्तु मिन्निल जन्नतु, आपने फरमाया जन्नत मेरे इतने करीब हो गई हत्ता यहाँ तक के लवेज तरहतु अलैहा, यानी अगर मैं थोड़ी सी कोशिश करता तो उसको ले लेता। लजीतुकुम बिकिताफ मिन किताफिहा, और ले आता तुम्हारे पास उसके गोशों में से कोई एक गोशा। ये कुतूफुहा दानिया कुरान पाक में भी आता है, वही लफ्ज़ है। असल में नोचने को कहते हैं कतफ, बालों के नोचने को भी आता है ना, यानी मैं उसके खोशों में से एक खोशा तोड़ के ले आता। वदनत मिन्निन नारू, और करीब की गई मेरे आग। हत तकुलतु, यहाँ तक कि मैंने कहा ऐ रब्बी अव अना माहुम, मैं कहने लगा मालिक, अब ये मालिक कौन है जो जहन्नम का दारोगा है, क्या मैं भी इन लोगों के साथ रखा जाऊँगा। फाइजा इमरातून, इतने में एक औरत देखी। हसिब तू, जिसने रोक रखा था। अन्नहु काला तह दिशुहा हिर्रतुन, फरमाया इसने रोक रखा था बिल्ली के बच्चे को, यानी एक औरत देखी। ये सारी बात जो ना, ये रावी अब कह रहे हैं कि इतने में एक औरत देखी, और रावी कहते हैं कि आपने फरमाया कि ये औरत कौन थी जिसको जहन्नुम में देखा। कुल तो माशानु हाजी ही, मैंने पूछा इसका क्या मामला है। कालू, फरमाया हबसत हत्ता माता जुवन, उसने उसको रोक रखा था यहाँ तक कि मर गई वो भूख की वजह से। ला अत अमतहा, ना उसने उसको खुद खाना दिया। वला अरसलतहा ताकुल, ना उसको खुला छोड़ा कि वो खुद खा लेती। हबिस तो अन्नहु काला मिन खशीशिन और खशाश लर्दी, और ना तो वो खुद खा सकती थी कि वो हशरातुल अर्ज से पेट भर ले। मुराद क्या है कि नबी सल्लम को बाज़ दफ़ा ऐसे मामला दिखाए जाते थे जो कि आपके नबी होने की दलील बन जाते थे, तो उसमें ये वाक़ भी है। एक औरत को देखा कि जो बिल्ली को भूखा रखने की वजह से जहन्नुम में चली गई, तो क्या पता चला कि इंसानों की तरह जानवरों को तकलीफ देना भी जायज़ नहीं है। अगर कोई आज ऐसा करेगा तो क़यामत के दिन उसकी पकड़ होगी। अगली हदीस देखते हैं। रफ़ुल बसरी इलल इमाम फिस सलाती, नमाज में इमाम की तरफ देखना। अन खब्बाब बिन रदी अल्लाह अन्हो क़ील लहु अकाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यक़्रौ फिज़्ज़ुहरि वल असरी, क्या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ज़ुहर और असर के बीच में भी कुछ पढ़ते थे। क़ाल नअम, फरमाया हाँ। क़ील लहु, फिर आपसे पूछा गया बिमा कुन तारिफ़ून ज़ाका, तुम्हें कैसे पता चलता था, यानी तुम्हें कैसे पता चलता था कि आप ज़ुहर और असर के बीच में कुछ पढ़ते थे। काला, तो इस पे हज़रत हब्बाब ने कहा बिद तिराबी लहयती ही, आपकी दाढ़ी के हिलने से मालूम होता था। अब दाढ़ी को देखा तो पता चला ना, तो क्या पता चला कि इमाम को चाहिए कि अपनी नज़रें सजदे की तरफ रखे। मुक्तदी के लिए भी आम हालात में यही हुक्म है, लेकिन कोई ज़रूरत पेश आ जाए कि पता चले कि इमाम साहब इस वक्त रुकू में हैं, सजदे में हैं, या कोई और ज़रूरत है, तो फिर इमाम की तरफ नज़र उठाकर देखा जा सकता है। लेकिन अगर कोई अकेला नमाज पढ़े तो फिर इसका हुक्म इमाम जैसा है, फिर नमाज में इधर उधर देखना जायज़ नहीं। और देखिए, इसीलिए तो कहा वस्तईन बिस्सब्री वस्सलात, यानी नमाज के अंदर सब्र बहुत लाजमी है, और सब्र आता ही नमाज अदा करने से। आगे देखते हैं। रफ़ुल बसर इलस्समाई फिस्सलाती, नमाज में आसमान की तरफ देखना। अन अनस इब्ने मालिक रज़ी अल्लाह अन्हु क़ाला, हज़रत अनस रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने कहा क़ालन नबी सल्लल्लाहु अलैहि वसल्लम, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया माँ बालु अक़वामिन, नोट कीजिएगा अल्लाह के नबी का अंदाज़, डायरेक्ट हिट नहीं करते थे, जब किसी को कोई गलत काम करते देखते तो बजाय इसके कि ये कहते तुमने ये किया, आपकी ये खराबी, बल्कि क्या कहते माँ बालु अक़वामिन, क्या हो गया कौम को, लोगों को क्या हुआ, यानी ये किस्म की डांट का अंदाज था। यरफाउन अबसारहुम इलस्समाई फी सलातिहिम, वो अपनी नज़रों को उठाते हैं आसमान की तरफ नमाज के दौरान। फश्तद्द क़ौलुहु फी ज़ालिका, फिर आपने शिद्दत बरती अपने इस कौल में। हत्ता क़ाला, फिर फरमाया लयंतहुन अन ज़ालिका औ लतुख़त्तफन अबसारहुम, फरमाया लोगों को इससे बाज आ जाना चाहिए या फिर इनकी बिनाई को उचक लिया जाएगा। तो क्या पता चला कि नमाज के दौरान आसमान की तरफ नहीं देखना चाहिए। कोई पूछ सकता है क्यों, क्यों की ज़रूरत ही नहीं, अल्लाह के नबी ने कह दिया। हिकमत मालूम करें, ज़रा आप अपने सामने बच्चे को खड़ा करें और वो ऊपर ऐसे आंखें खोल के दीदे घुमा के देखे, आपको कैसा लगेगा? आजजी नहीं होगी ना, बड़ापन होगा, हम कहेंगे हमें आंखें दिखा रहा है। इसके बरक्स जो बिल्कुल पोजीशन है नमाज में खड़े होने की, ज़रा उस तरह अपने बच्चे को सामने खड़ा करके देखें, आपको खुद ही उस पर प्यार आ जाएगा। तो इंसान जब नमाज में होता है तो वो अल्लाह के सामने खड़ा होता है, तो जिस हद तक अपने ऊपर हम खुशू को और खुदू को तारी कर सकें वो करने की ज़रूरत है। आगे देखते हैं, इल्तफात फ़ी सलाती, नमाज में इधर उधर देखना क्या इसका हुक्म है। अन आयशत रदी अल्लाहु अन्हा कालत सअलतु रसूलल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अनिल इल्तफात फ़ी सलाती। हज़रत आयशा से रिवायत है कि कहती हैं कि मैंने रसूलुल्लाह से पूछा कि क्या नमाज में इधर उधर देखा जा सकता है। ये लफ्ज़ हम उर्दू में भी बोलते हैं ना, इल्तफात, इधर उधर देखना। फ़क़ाल, आपने फरमाया, हुवा इख्तलासुन यख्तलिसुहु शैतानु मिन सलातिल अब्दी। आपने फरमाया ये तो दस्त बुर्द है जो शैतान बंदे की नमाज में करता है। दस्त बुर्द क्या होती है? हाथों से कोई चीज़ खींचना, छीना छपटी कह ले उर्दू में, मतलब ये कि शैतान नमाज में से कुछ हिस्सा चुराता है। अब सवाल पैदा होता है कि नमाज में इल्तफात हम कैसे कर सकते हैं? तो अमूमन इसकी तीन सूरतें होंगी। पहली बात यह कि ज़रूरत के बग़ैर दाएं या बाएं मुंह करना, यानी नमाज पढ़ते हुए सामने देखने के बजाय मुंह इधर करके कभी दाईं तरफ देख लिया, कभी बाएं की तरफ देखा, लेकिन सीना किबले की तरफ ही रहेगा। ये फेल मकरूह भी है, हराम भी है, बिला वजह ऐसा नहीं करना चाहिए। दूसरी इसकी सूरत यह है कि आंखों के किनारों से देखना, यानी इधर आप खड़े हैं, मुंह भी नहीं साइड पे करते लेकिन बस आंखें घुमा के देखी, तो ये भी पसंदीदा नहीं है, ज़रूरतन ये जायज़ है। लेकिन तीसरी सूरत क्या है कि दाएं बाएं इस तरह देखना कि सीना भी मुड़ जाए, किबला रुख से चेहरा हट के दूसरी तरफ हो जाए, सीना भी हो जाए, तो इससे फिर नमाज बातिल हो जाएगी। तो अल्लाह ताला हमें खुशू खुदू दे और हम नमाज को पूरे खुशू के साथ अदा करें। आगे देखेंगे बाब क्या है, वजूबुल क़िरातिल इमामी वल मामूमी फिस सलावाती कुल्लिहा। इमाम और मुक्तदी के लिए तमाम नमाजों में कुरान पढ़ना वाजिब है। अन जाबिर इब्न सुमरा रदी अल्लाहु अन्हु, हज़रत जाबिर बिन सुमरा से रिवायत है, अन्नहु काला, उन्होंने फरमाया, शिका अहलुल कूफ़ति सादन रदी अल्लाहु अन्हु इला उमर रदी अल्लाहु अन्हु, शिकायत की कूफा वालों ने हज़रत साद बिन अबी वक्कास की हज़रत उमर रजी अल्लाह ताला अन्हु से। हुआ क्या, फाजलहु वस्तामल अलैहिम अम्मारन, हज़रत उमर ने उनको माजूल किया, अजला यानी माजूल कर देना, हटा देना, बरतरफ करना, और उनकी जगह पे अम्मार बिन जासिर को उनका हाकिम बना दिया। फशकौ हत्ता ज़करू अन्नहु ला युहसिनु युसल्ली। अलगरस क्या हुआ कि इन लोगों ने हज़रत साद की बहुत सी शिकायतें भी कीं और ये तक कह दिया कि वो अच्छी नमाज नहीं पढ़ते। खैर, फ़रसला इलैही फ़क़ाला, इस पर हज़रत उमर ने उनको बुलवाया, या अबा इसहाक़िन, ए अबू इसहाक़, ये क्या थी, कुनियत थी उनकी, इन्ना हाउलाई यस उमून अन्नक ला तुहसिनु तसल्ली, कहते हैं कि ये इन लोगों का ये गुमान है कि तुम अच्छी तरह नमाज नहीं पढ़ते। काला, अब फरमाते हैं ये, अम्मा अना वल्लाहि फ़इन्नी कुन्तु उसल्लि बिहिम सलात रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम मा अख़रिमु अन्हा। उन्होंने कहा, सुनिए अल्लाह की कसम, मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वाली नमाज पढ़ाता हूँ और इसमें ज़रा सी भी कोताही नहीं करता। कैसे करता हूँ, उसल्ली सलात अलिशा, मैं ईशा की नमाज पढ़ाता हूँ, फारकुदु फिल अव्वलैन, तो मैं तवील करता हूँ यानी लंबी करता हूँ पहली दो रकतें, व अखिफ्फु फिल उखरयैन, और मैं तख़फीफ़ करता हूँ, छोटी पढ़ता हूँ आखिरी दो रकतें, यानी पहली दो रकतें ज़्यादा देर लगा के पढ़ाता हूँ और आखिरी दो रकतें छोटी पढ़ाता हूँ। अब ये अमल अगर अच्छा है, बुरा है, क्या है, इसको देख लें। काला जाक का जन्नु बिकया अबा इसहाक, तो हज़रत उमर इस बात पर खुश हो गए, कहा अबू इसहाक आपके बारे में मेरा यही गुमान था। फ़रसला माहू रजुलन, फिर आपने उनके साथ किसी शख्स को भेजा, और रिजालन या ज़्यादा लोगों को भेजा, इलल कूफ़ती कूफ़ा में, फ़साला अन्हु अहलल कूफ़ती, फिर अहले कूफ़ा से हज़रत साद के बारे में तहकीकात की, पूछा बताओ वो क्या करते हैं, यानी जैसे कि किसी को नॉमिनेट करके छोड़ नहीं दिया बल्कि बाद में उनके बारे में रिपोर्टिंग भी की। वलम यदा मस्जिदन इल्ला साला अन्हु, فرمایا انہوں نے کوئی مسجد نہ چھوڑی مگر ہر جگہ جا کر حال پوچھا کہ بتاؤ ساتھ کیسے ہیں. وَيُسْنُونَ عَلَيْهِ مَعْرُوفًا, اور سب لوگوں نے ان کی تعریف کی. حَتَّ دَخْلَ مَسْجِدًا لِبَنِي عَبْسٍ, یہاں تک کہ وہ داخل ہو گئے بنی عبس کی مسجد میں. فَقَامَ رَجُلٌ مِّنْهُمْ, تو کھڑا ہو گیا ایک شخص وہاں. يُقَالُ لَهُ أُسَامَةُ بْنُ قَتَادَةَ, جس کو اسامہ بن قتادہ کہا جاتا ہے. يُكْنَي أَبَا سَعَادَةٍ, وہ بولا تم نے ہمیں قسم دلائی ہے ابو سعد. فقال اما اذ نشتنا فإن سعدا كان لا يسير بالسرية ولا يقسم بالسوية ولا يعدل في القضية. اللہ اکبر, کتنے شکوے تھے ان کو. اب اس شخص نے جا کر کیا کہا, شکایتیں لگانی شروع کر دی. نام تھا اس کو اسامہ بن قتادہ. وہ بولا جب تم نے ہمیں قسم دلائی ہے تو سنو کہ سعد جہاد میں لشکر کے ساتھ خود بھی نہیں جاتے, نہ ہی مال غنیمت برابر تقسیم کرتے ہیں, اور نہ ہی مقدمات میں انصاف سے فیصلہ کرتے ہیں. قال سعد, اب حضرت سعد کے دل پہ کیا گزرے گی سوچئے. خیر, حضرت سعد نے یہ بات سنی اور کہا اما واللہ لأدعون بثلاث, میں البتہ بد دعا دوں گا تجھے تین, یعنی میں اللہ کو پکاروں گا تیرے معاملے میں تین طرح کی دعاؤں سے. یعنی اس شخص نے جھوٹ بولا تھا. تو حضرت سعد نے پھر اللہ تعالیٰ سے تین دعائیں مانگی تھی, اور وہ کیا, اللہم ان کان عبدک ھذا کاذبن, اے اللہ اگر تیرا یہ بندہ جھوٹ بول رہا ہے. قام ریان و سومتن, ریاکاری اور دکھاوے کے لیے کھڑا ہے. فاتل عمرہ, تو عمر کر دے اس کی طویل. واتل فقرہ, اور زیادہ کر دے اس کا فقر. وارردہ بالفتن, اور اس کو فتنوں میں ڈال دے. وکان بعد اذا سئل یقول شیء قبیر مفتون, پھر ایسا ہی ہوا جو کہ انہوں نے کہا تھا, اور لوگ اس کو بوڑھا مفتون کہتے تھے. اصابتنی دعوتن, اس کو یہ بد دعا لگ گئی, یعنی حضرت سعد نے جو اس کے بارے میں بد دعا کہی تھی وہ لگ گئی. قال الراوی عن جابر, اور جابر کہتے ہیں. فَأَنَّا رَائِتُهُ بَعْدُ, پھر میں نے اس کے بعد دیکھا اس کو. قَدْ سَقَتَ حَاجِبَاهُ عَلَىٰ عَيْنَيْهِ مِنَ الْكِبَرِ وَإِنَّهُ لَيَتَعَرَّدُ لِلْجَوَارِ فِي الطَّرِيقِ يَغْمِزُهُنَّ. اللہ اکبر. تو ایک اور شخص گواہی دیتے ہیں کہ واقعی پھر میں نے دیکھا کہ یہ بوڑھا بھی ہوا, اور اس کے ساتھ ایسے ہی بات, جب اس سے اس کا حال پوچھا جاتا تو اپنے بارے میں کیا کہتا کہ میں بوڑھا ہوں, آفت سدہ ہوں, دراز عمر والا ہوں, اور مجھے سعد کی بد دعا لگ گئی. اور حضرت جابر اسے جو بیان کرتا ہے راوی, وہ کہتے ہیں میں نے بھی اسے دیکھا کہ بڑھاپے کی حالت میں اس کے دونوں ابرو آنکھوں پر گرنے کے باوجود وہ راستے میں چلتی لڑکیوں یعنی چھوکریوں کو چھیڑتا اور ان پر دست درازی کرتا. یعنی آپ دیکھیے کہ کبھی بھی کسی کے اوپر ایسی غلط بات نہیں کرنی چاہیے, کسی وقت بھی اللہ تعالیٰ اس کو قبول کر سکتا ہے. اور یہ جو سعد بن ابی وقاص کو بھیجا گیا تھا حضرت عمر کے دور میں, تو اصل میں یہ کوفہ کے گورنر تھے, اور اس دور میں جو سیاستدان ہوتے تھے یا لیڈرز ہوتے تھے وہ امامت بھی کراتے تھے. اور اہل کوفہ کی طرف سے جب شکایت آئی تو حضرت عمر نے پھر اس کی ریسرچ کرائی, وضاحت کرائی, اور وہ اس بات میں سچے ثابت ہوئے. دعا کیجئے کہ آج بھی ہمیں ایسے ہی حکمران نصیب ہوں کہ جو اپنے دامن پہ لگے ہوئے دھبوں کو دور کر سکیں. تو آج کے لیے اتنا ہی کافی ہے. اللہ تعالیٰ ہم سب کو فہم دے, سمجھ دے, اور ہم ان چیزوں کو اپنے سینے میں اتار سکیں. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, و تب علینا انک انت التواب الرحیم. و صلی اللہ تعالیٰ خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.